بسم الله الرحمن الرحيم. بسم الله الرحمن الرحيم. حيث الله في العالمين. اس بات کو جو شروع کیا ہے تو یہ فرماتے ہیں یہ بات یاد رکھنی چاہیے کہ انا للہ تعالی آیات فی خلقہ، کہ اللہ تعالی کی جو مخلوق ہے اس میں بہت سی نشانیاں ہیں، یقتدی جو انسان کو لے جاتی ہیں، رہنمائی کرتی ہیں، الناظر فیہا، جو کوئی اللہ کی ان نشانیوں پر غور کرتا ہے، الہ اور اس نتیجے تک پہنچتا ہے کہ ان اللہ لہ الحجت البالغہ، کہ اللہ تعالی کی طرف سے پوری پوری دلیل اس بات کی ہے، موجود ہے، فی تکلیف ہی لعبادہ ہی بالشرائع، کہ اللہ تعالیٰ اپنی مخلوق کو، اپنے بندوں کو شریعت کا جو پابند کرتا ہے، قرار دیتا ہے، تو اس میں خدا کی طرف سے پوری پوری عدل، انصاف اور مہربانی کی بات ہے. فانظر الى الاشجار، سو آپ غور کیجیے درختوں کی طرف، واوراقها وازهارها وثمراتها، پر ان درختوں پر جو پتے ہیں، پھول کھلتے ہیں، اور نتیجے میں جو پھل پیدا ہوتے ہیں، اور اس کے ساتھ ساتھ وما فی کل ذالک من الکیفیات المبصرة والمذوقة وغیرها، اور اس کے ساتھ ساتھ آپ دیکھیے جو چیز آپ کے مشاہدے میں آتی ہے، اور جو چیز آپ چکھتے ہیں اور آپ کو ذائقہ محسوس ہوتا ہے، فَإِنَّهُ جَعَلَ لِكُلِّ نَوْءٍ اوراقاً بِشَكْلٍ خَاصٍ، تو مختلف جو درخت اور پودے ہیں ان کے پتوں کی شکل مختلف ہے، وَأَظْهَارًا بِلَوْنٍ خَاصٍ، اور ایسے ہی جو پھول پڑتے ہیں ان سب کے رنگ ایک دوسرے سے مختلف ہیں، اور ثمر اور پھل جو پڑتے ہیں، مختصتاً بِطَعُومٍ، ہر پھل کا اپنا ایک ذائقہ ہے، فَبِتِلْكِ الْأُمُورِ، اور یہ جو چیزیں ہیں ان سے ایک شخص جان سکتا ہے کہ یہ فلاں فلاں پھول اور پودا یا اس طرح کے پتے ہیں. وَحَذِهِ، اور یہ تمام کی تمام چیزیں، تَابِعَةٌ لِصُورَةِ النَّوْعِيَّةِ، یہ جتنے ذائقے آدمی محسوس کرتا ہے اور جتنا وہ اپنی نگاہوں سے دیکھتا ہے، یہ سب کا سب اصل میں تابع ہے اس صورت نوعیہ کے، کہ یہ نوع کیا ہے. مرتبیت، اور وہ نوع چپتی ہوئی ہے اس چیز کے ساتھ، اور پھر اس نوع کی ایک خاص صورت ہے. وقضاء اللہ تعالی، اور اللہ تعالی کا فیصلہ یہ ہے کہ بے ان تکون ہذہ المادہ نقلۃ مثلا، اللہ تعالی کا مثلا ارادہ یہ ہے کہ اللہ نے ایک کیٹیگری اور نوع بنائی ہے کھجور کے درخت کی، تو اب جتنی بھی صفات کھجور کی پائی جائیں گی، یہ آپ کو اس کے پتوں سے، ہر چیز سے معلوم ہوں گی، اور تفصیلی فیصلے کے ساتھ ایسے پھل ہوں، پتے ہوں، خدا نے اس ساری چیز کو نظم میں رکھا ہے. وَمِنْ خَوَاسِ النَّوْ اور ہر نَوْ کی کچھ خصوصیات ہوتی ہیں مَا يُدْرِكُهُ كُلُّ مَنْ لَهُ بَالٌ اور ہر شخص جس کے پاس کچھ عقل و شعور ہے وہ اس نو کی خصوصیت دیکھ کر جان لیتا ہے کہ یہ چیز کیا ہے البتہ ومن خواصہ اس نو میں جو خاصیتیں ہوتی ہیں تو یہ ضروری نہیں ہے کہ ہر انسان اسے جان لے المعی الفطن لیکن جس شخص میں گہری سوچ ہوتی ہے اور جو بہت اچھا سمجھنے والا ہوتا ہے وہ اس نو کو بن بتائے بھی جان لیتا ہے قطافیر یاقوت آپ اس کی مثال ایسے سمجھئے جیسے یاقوت ایک پتھر ہے اور اس پتھر کو اگر کوئی آدمی اپنے پاس رکھے بھی تفریح و تشجیع تو یاقوت کی خصوصیات میں سے ہے کہ آدمی خوشی محسوس کرتا ہے اور بہادری کے جوہر سامنے آتے ہیں لیکن یہ ضروری نہیں ہے کہ ہر آدمی اس چیز کو جانتا ہو تو ہم ان خواصے ہی اور کسی طرح نو کی جو خصوصیت ہوتی ہے وہ سارے افراد کے لیے عام نہیں ہوتی بلکہ یوں بھی ہوا کرتا ہے کہ نو میں بعض اوقات وہ مادہ پایا جاتا ہے اور بعض میں نہیں پایا جاتا ہے اور اس کو آپ ایسے بھی سمجھ سکتے ہیں کہ اگر آپ اہلیلج حلیلہ زر اس کی خصوصیات کو دیکھیں تو یہ ضروری نہیں ہے کہ ہر آدمی سمجھ سکے مگر جو حکمت کا کام جانتے ہیں وہ جانتے ہیں کہ اس اہلیلہ کو ہاتھ میں اگر کوئی رکھے گا من قبض علیہ بیدے جو اپنے ہاتھ میں اسے رکھے گا اس کا پیٹ نرم ہو جائے گا بلئی سلطن تقول اور آپ کو کوئی حق نہیں پہنچتا کہ آپ یہ سوال اٹھائیں کہ لما کانت ثمرت النخل علی ہذہ الصفہ کہ یہ کھجور میں یہ صف کیوں پائی جاتی ہے فَإِنَّهُ سَوَالٌ بَاطِلٌ یہ سوال بالکل بیکار چیز ہے کیونکہ اللہ تعالیٰ نے کسی بھی ماہیت کو جو پیدا کیا ہے تو اس نے اس کے خواص رکھ دی ہیں لا يطلب به لما اور کیوں کا سوال اس پر نہیں اٹھتا سننظر الى اصناف الحیوان اور پھر تم حیوان پر غور کرو گے تو حیوانات پر جب آپ غور کرتے ہیں تو آپ کو یہی چیز وہاں بھی ملے گی حضرت شاہ صاحب رحمت اللہ علیہ نے بنیادی طور پر بات یہ چیڑی ہے کہ انسان اللہ کے احکامات کا پابند کیوں ہے اور انسان کا نفس بنیادی طور پر آزادی چاہتا ہے اور وہ چاہتا ہے کہ کوئی قدغن اور پابندی اس پر نہ لگے اور وہ جیسے چاہے زندگی گزارے لیکن اللہ نے انسان کو نہ صرف یہ کہ پابند کیا ہے بلکہ بعض چیزوں میں جکڑ دیا ہے کہ انسان اس حیثیت اور اس حد کو کراس نہیں کر سکتا اس سوال کا جواب دیتے ہوئے وہ کہتے ہیں کہ اگر آپ اس کائنات پر غور کریں تو آپ کو تین چیزیں ملیں گی یہ شاہ صاحب رحمت اللہ کا کمال ہے کہ وہ بات جو سمجھانا چاہتے ہیں بہت آسانی سے اور بہت عمدہ طریقے پر سمجھاتے ہیں اور بات تو ہے اصل میں انسان کی لیکن انہوں نے شروع کیا ہے اسے پتوں سے درخت سے اور پھر اس کے بعد وہ تدریجاً آگے چل کر حیوانات کی بحث کریں گے پھر اس کے بعد انسان کی بات کریں گے کہ انسان ان چیزوں کا پابند کیوں ہے اب یہاں سے انہوں نے جو ذکر شروع کیا تو انہوں نے کہا کہ سمجھنے والا انسان اس سے سمجھ سکتا ہے کہ اللہ کی مخلوق میں بڑی آیتیں بڑی نشانیاں ہیں آیات کا مطلب ہے نشانی قرآن کریم میں جو یہ آیت آتی ہے اس کا مطلب ہے علامت اور پہلے زمانے میں جب قرآن پاک لکھا جاتا تھا تو اس میں ہر جگہ پر علامت متعین نہیں ہوئی اور چونکہ قراتیں مختلف ہوئیں اس لیے مختلف قراء نے مختلف جگہوں پر وقف کیا اور انہوں نے کہا کہ یہ آیت یہاں پر پوری ہوتی ہے اور دوسرے قراء نے کہا کہ یہ آیت یہاں پر پوری نہیں ہوتی بلکہ یہ اگلا ٹکڑا بھی اسی کے ساتھ متصل ہے اب جہاں پر آیت پوری ہوتی ہے یا نہیں ہوتی اس اختلاف کو واضح کرنے کے لیے جو اردو ہندسے ہیں ان میں سے پانچ کا ہندسہ وہ لکھ دیتے ہیں یہ فگر اگر آپ دیکھیں جو لوگ تلاوت کرتے ہیں تو کئی جگہ پر یہ فائف کی فگر بنی ہوئی ہوتی ہے جیسے دل کی شکل بناتے ہیں ایسے پانچ کو لکھا ہوا ہوتا ہے تو ایک ناواقف آدمی سوچتا ہے کہ یہ پانچ کیوں لکھا گیا ہے حقیقت اس کی صرف اتنی سی ہے کہ وہ علامت متعین کی گئی کہ یہاں پر کسی نہ کسی اور قاری کا اختلاف ہے اور وہ اسے پوری آیت یہاں پر سمجھتا ہے اس کی بہت آسان مثال سورہ فاتحہ کو آپ دیکھیے تو انعمت علیہم اس کے بعد آپ کو اوپر پانچ کا حرف ملے گا اور یہ جو رقم ہے یہ جو ہندسہ ہے یہ اسی طرح متعدد جگہ پہ آیا ہے جس آیت پر سب کا اتفاق ہے وہاں گول دائرہ ہے اور گول دائرہ اصل میں تا کی نشانی تمت کہتے تھے یعنی بات پوری ہو گئی اس تمت اتنا بڑا لکھنے کی بجائے وہ گول تا لکھتے تھے عربی قاعدے کے مطابق ہوتے ہوتے وہ تا کے گول لکھتے تو اڑ گئے اور وہ گول دائرہ رہ گیا اس دائرے میں نمبر ڈال دیا گیا کہ ایک نمبر آیت ہے دو نمبر آیت ہے تین نمبر آیت ہے اب سورہ فاتحہ کے متعلق یہ بات طے شدہ ہے کہ اس میں سات آیات ہیں وجہ کیسے طے شدہ ہے خود قرآن دوسری جگہ کہتا ہے اللہ تعالیٰ نے فرمایا کہ وَلَقَدْ آتَيْنَاكَ سَبْعًا مِنَ الْمَثَانِي اور ہم نے آپ کو سات آیات دی ہیں جو بار بار پڑھی جاتی ہیں اب یہ سورہ فاتحہ کی سات آیات ہیں جو بار بار ہر نماز میں رکعت میں انسان پڑھتا ہے یا سنتا ہے تو اب انسان ان سات آیات کو جب پورا کرنے بیٹھے گا تو بسم اللہ الرحمن الرحیم اگر اس کو نکال دیا جائے تو باقی چھ آیات بچتی ہیں الحمد للہ رب العالمین پہلی آیت ہو گئی الرحمن الرحیم مالک یوم الدین اياک نعبد واياک نستعین اهدنا الصراط المستقیم یہ پانچ ہو گئی اور صراط الذین سے لے کے والضالین تک یہ پوری ایک آیت بنتی ہے یہ چھ آیات ہوتی ہیں قرآن کہتا ہے سورہ فاتحہ ساتویں آیت ہے اور ابتدا میں بسم اللہ کے سورہ فاتحہ میں شامل نہ ہونے کے بہت بڑے بڑے حضرات قائل خود حنفی فقہا میں بہت بڑے بڑے ائمہ ہیں جو بسم اللہ کو اس میں شامل نہیں مانتے اور وہ کہتے ہیں کہ بسم اللہ سورہ فاتحہ کا حصہ نہیں ہے اگر حصہ مانیے سات آیات آسانی ہو گئی حصہ نہ مانیے تو سات آیات کیسے پوری کیجئے پھر وہ یہ کرتے ہیں کہ انعمت علیہ پہ پہنچ کے ایک پانچ کا حصہ لکھ دیتے ہیں اس کا مطلب یہ ہے کہ انعمت علیہ یہ ایک آیت ہے اور پھر غیر المغضوب سے شروع ہو کے والضالین تک یہ آخری آیت ساتویں بنتی ہے تو آیا کا مطلب تو تھا نشانی کہ آیا کا مطلب علامت کہ یہاں پر خود صاف ہے یہاں پر اتنا ہے یہ بات پوری ہو گئی ہے تو یہ پانچ کا حصہ کئی جگہ پر قرآن کریم میں ملے گا سورہ بروج میں فوز القبیر یہاں پر پہنچ کے آیت بہت سے انما کے نزدیک ہے اس سے پہلے آیت ہے یہ ساری چیزیں اگر آپ غور کریں گے تو آیت کہتے ہیں علامت کو نشانی کو اور آیت کہتے ہیں فتح کو مثلاً آپ کسی آدمی سے پوچھئے کہ فلانے کا گھر کہاں ہے تو وہ اس کا پتہ بتائے گا کہ پتہ اس کا یہ ہے فلان جگہ چاہیے روڈ ہے اس سے کو کراس کیجئے گلی نمبر اتنے ہیں اسٹریٹ نمبر اتنی ہے آیت فتح کو بھی کہتے ہیں تو شاہ صاحب رحمت اللہ علیہ فرماتے ہیں کہ اگر تم سے کوئی اللہ کا پتہ پوچھے یعنی یہ بات ہو رہی ہے کہ خدا کا پتہ کہاں سے ملے گا تو کوئی کہے اللہ تعالیٰ فلاں جگہ رہتے ہیں فلاں گلی میں چلے جاؤ محلے میں چلے جاؤ معاذ اللہ تو خدا کوئی ایسا تو نہیں ہے کہ وہ ایک جگہ رہتا ہو اس کا کوئی جسم ہے جو زمانے اور مکان کی قید میں ہے بلکہ اللہ کا پتہ اگر پانا ہو اللہ کا پتہ دیکھنا ہو کہ خدا کہاں ہے تو وہ کہتے ہیں کہ اتنی آیات اتنی نشانیاں اس دنیا میں کہ ان نشانیوں کو جب آپ دیکھتے ہیں تو آپ اللہ تک پہنچ جاتے ہیں آپ کے لیے بڑا آسان ہے خدا کا پتہ دریافت کرنا ہر ہر چیز میں خدا کی نشانی ہے. اسی لیے اللہ تعالیٰ فرماتے ہیں کہ تم اپنے پروردگار کے کس کس پتے کو جھٹلاؤ گے, یعنی ایک ایک چیز تمہیں خدا کا پتہ دیتی ہے کہ اللہ ہے اور اللہ کے علاوہ اس کائنات میں کوئی نہیں ہے جو ان کاموں کو کر سکے. تو شاید اللہ رحمت اللہ نے کہا یختی الناظر, جو دیکھنے والا ہے اس کو خدا کی نشانی بتاتی ہے کہ خدا کیا ہے, خدا کہاں ہے. اور یہ بات واضح ہوتی ہے کہ اللہ تعالیٰ کے ہاں پوری پوری اس بات کی دلیل اور ثبوت موجود ہے. فی تکلیف ہی لے رواد ہی بشرائے, کہ اللہ تعالیٰ اپنے بندوں کو شریعت کا پابند کرے. خدا کی نشانیاں دیکھو اور خدا کی نشانیوں سے تم ان چیزوں تک پہنچو. حضرت رحمت اللہ علیہ کی سفارت کی شرح میں آپ دیکھیے کہ کتنی نشانیاں ہیں جو بتاتی ہیں کہ اللہ نے ان چیزوں کا پابند کیا ہے. مثلاً آپ دیکھیے خدا نے اس بات کا آدمی کو پابند ٹھہرایا کہ وہ اپنے والدین کی اطاعت کرے اور ان کی نافرمانی نہ کرے. پھر اللہ تعالیٰ نے جتنے احکامات نازل کیے شریعت اس کے مطابق بتاتی ہے کہ والد اور والدہ میں سے کس کی اطاعت ضروری ہے. اور پھر فقہا اجتہاد اور استنباط کر کے یہ کہتے ہیں کہ جہاں پر وقار, عزت, احترام ان چیزوں کا مسئلہ آ جائے, ماں کی بات نہیں مانی جائے گی, باپ کی بات مانی جائے گی. پبلک ڈیلنگ کا مسئلہ آ جائے, باپ کی بات مانی جائے گی, ماں کی بات نہیں مانی جائے گی. وجہ اس کی یہ ہے کہ باپ میں باہر اس کی عزت ہے, اس کے ساتھ ساتھ نظام چلتا ہے, محلے میں عزت باقی رہتی ہے, رشتہ داروں میں عزت باقی رہتی ہے. اگر بیٹے اور بیٹیاں باپ کا حکم نہ مانیں تو لوگ کہیں گے کہ اس کے اپنے گھر میں اس کی عزت نہیں ہے تو ہم اس کی عزت کیوں کریں. اور اس کے علاوہ خدمت کا جب موقع آ جائے تو پھر فقہا کہتے ہیں کہ خدمت میں ماں کی خدمت کی جائے گی, باپ دوسرے درجے پہ چلا جائے گا. مثلا ماں باپ دونوں بوڑھے ہیں, اب پانی چاہیے تو ماں کا حق زیادہ بنتا ہے کہ اسے پانی دیا جائے. بنسبت باپ کے ایک وہ مرد ہے, ممکن ہے طاقت اور قوت کیا ماں کے مقابلے میں اس میں زیادہ ہوگی, اٹھ کے پانی پی لے گا, صبر کر لے گا. ماں جو ہے وہ عورت ہونے کی وجہ سے اتنا صبر نہیں کرے گی, وہ اپنی تکلیف کے اظہار کے لیے جلدی بول پڑے گی. جو خدمت کا مسئلہ آیا تو شریعت نے کہا کہ عورت کا خیال رکھو, اور جو باہر کی عزت کا مسئلہ آیا تو شریعت نے کہا باہر کا خیال رکھو. تو اس کی یہ جتنے بھی سسٹمز ہیں یہ سب شرائع نے آپس میں شریعتوں نے انہیں منضبط کیا ہے, ایک دوسرے کے ساتھ تعلق رکھا ہے, کیونکہ انسانی نظام زندگی کا اس کے بغیر نہیں چل سکتا. اب اس کی ایک اور مثال لے لیں. شریعت نے قانونی طور پر عورت کو اس بات کا پابند نہیں کیا کہ وہ اپنے ساس اور سسر کی خدمت کرے. عورتیں بہت اس مسئلے کو جس عورت کو پتا چل جائے وہ بیان کیے بغیر رہتی ہی نہیں کہ میرے ساس اور سسر کی خدمت اللہ نے میرے ذمے کی, شریعت نے لگائی نہیں, نہ کہیں حدیث میں آیا, نہ کہیں قرآن میں آیا, میں تمہارے ماں باپ کی خدمت کیوں کروں. لیکن وہ یہ نہیں سوچتی کہ اس کا ایک پورا بیک گراؤنڈ ہے, پوری اس کے پیچھے ایک بات ہے. اور وہ بات یہ ہے کہ جب ہوا کرتی تھی شادیاں, آبادیاں کم تھیں, لوگ دس دس کنال کے گھر بنا لیتے تھے, حویلیاں بنا لیتے تھے. وہی گھر ہے, ایک گھر ہے, ایک آدمی کا گھر ہے, اسی میں اس کی فصل بھی لگ جاتی تھی, اسی کے پچھواڑے اس کے لیے سبزی کی چیزیں لگ جاتی تھی, گھر کے ساتھ لان بن جاتا تھا, شام کو ٹہلنے کی جگہ بن جاتی تھی. دس دس کنال کے گھر عام آدمیوں کے بھی ہوا کرتے تھے. آبادیاں کثرت سے بڑھ گئیں. جب آبادیاں بڑھی ہیں تو اب ہر بچے کے لیے باپ گھر مہیا کر دے یہ نہیں ہوا کرتا. چار بچے ہیں, چاروں کے لیے اب چار کوٹیاں باپ پوری زندگی پہ لگا رہے تو نہیں بنا سکتا. تو ان حالات میں اب اس مسئلے کو ہر جگہ بیان کرنا کہ ساس اور سسر اس کی خدمت نہیں ہے اور میں نہیں کرتی, تو دوسری طرف یہ بھی دیکھ لینا چاہیے کہ فقہا نے لکھا ہے کہ عورت کا علاج اور معالجہ یہ شوہر کے ذمے نہیں, اس مسئلے کو نہیں دیکھتی. اسے کہے کہ اب آپ کے یہاں بچے کی ولادت متوقع ہے, میرے ذمے کچھ نہیں, خود اپنا بندوبست کرو. अगर तुम नहीं कर सकती थी इतना पैसा खर्च नहीं कर सकती थी तो तुम्हें रोक देना चाहिए था कि ये प्रोसेस और अमल शुरू ही ना हो उस वक्त तो तुम कुछ नहीं बोली अब जब बच्चे का वक्त आ गया तो अब तुम कहती हो पैसे तो मेरे पास नहीं है ये भी शरीयत का हुक्म है वजह उसकी ये है इसकी भी एक बुनियाद है और बुनियाद ये है कि शरीयत शौहर और बीवी के माल को अलग अलग करार देती है वो कहते हैं जो औरत का पैसा है वो उसका है शौहर उसकी इजाजत के बगैर इस्तेमाल नहीं कर सकता जो 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 शौहर का अपना पैसा है बीवी उसकी इजाजत के बगैर इस्तेमाल नहीं कर सकती तो बीवी को भी शऊर होना चाहिए था अब ये सारे मसाइल किताबों की हद तक तो सही हैं लेकिन अमली जिंदगी में अब मुसलमान जिस दर्जे पे पहुंच चुके हैं ये मसाइल इस तरह नहीं हल हो सकते और ना इसमें कोई रब्त जब्त रहता है मगर असल शरीयत को देखें तो जो निजाम खुदा ने बनाया था उस निजाम में अल्लाह ने लोगों को सहूलतें दी थी जब रहमतुल्लाह कहते हैं कि इस निजाम को तुम देखो और इस पे तुम गौर करोगे तो अल्लाह की तरफ से पूरा मुआशरा एक इंजिबात का हक और कैफियत रखता है उसकी बड़ी वाज़ह मिसाल आप देखें ये पहले भी एक दो मरतबा जिक्र हो चुका सिर्फ इसलिए उसकी तरफ इशारा करके चलते हैं आगे और वो ये कि इस्लाम ने इंसान को आकला का पाबंद किया है आकला का मतलब ये है कि उसकी विरासत जहां जहां पर तकसीम होती है उसका खानदान वो सब के सब इस बात के पाबंद हैं कि अगर लड़के ने कत्ल कर दिया तो उसकी दियत वो सारे मिलकर अदा करेंगे चचा हैं मामू हैं वगैरह वगैरह सारे तफसीलात उसकी लिखी हैं वो कहते हैं कि उस कत्ल खता में उस पर जुर्माना हो गया और हुकूमत ने कहा कि दियत तुम इसकी अदा करो फर्ज कीजिए 10 लाख रुपए पे फैसला होता है कि इस बच्चे ने कत्ल कर दिया लिहाजा 10 लाख रुपया ये देगा तो हम वो खून मुआफ करते हैं अब ये 10 लाख रुपए पूरे कैसे होंगे शरीयत ने इस फर्ज को आकिला के साथ खानदान के साथ बांधा है कि खानदान 10 लाख के सैयदना उमर रजी अल्लाह अन्हु की जब वफात हुई है तो उनसे 80,000 कर्ज था और ये कर्ज था बैतुल माल का एक एक पैसा सैयदना उमर रजी अल्लाह अन्हु बहुत एहतियात से इस्तेमाल करते थे बैतुल माल से पैसा लेते थे तिजारत करते थे और तिजारत में जो नफा होता था उस नफे को वो आधा जिस भी रेशो से लेते थे उतना वापस कर देते थे और उतने से तिजारत कर लेते थे ये शरीयत ने सबको इजाजत दी है हमारे जमाने में बैंकिंग का सिस्टम है वे कोई आदमी है वजीर है सफीर है कुछ है जाए और उतने पैसे बैंक से निकलवा ले उसने 10 लाख रुपए निकलवा लिए और 10 लाख से वो तिजारत करे और जो नफा और नुकसान है हुकूमत का भी उसमें हिस्सा है इस फर्द का भी उसमें हिस्सा है शरीयत इसकी इजाजत देती है हमारे जमाने में ये एप्लीकेबल नहीं रहा वजह उसकी ये है कि अब वो वजीर ही नहीं रहे और वो लोग ही नहीं रहे जो ये ईमानदारी से काम करें बल्कि वो आखिर पे शो कर देगा कि ये सारा पैसा तो गवर्नमेंट का डूब गया या फिर क्या होगा कि करोड़ों रुपए के कर्जे ले लिए और गवर्नमेंट से कह के मुआफ करा लिए तो यही होता है इसकी हमारे जमाने का तो ये मसला नहीं है मगर सहाबा रजी अल्लाह अन्हु में खिलाफत राशिदा में ये मसला था कि वो पैसा लेते थे सरकारी और बैतुल माल से लेके फिर उससे तिजारत करते थे और तिजारत करने के बाद पैसे को लौटा देते थे नफे समेत सैयदना उमर रजी अल्लाह ने ऐसे कर्जे लिए सैयदना उमर रजी अल्लाह ऐसे कर्जे देते भी थे वो मुसलमानों में इस बात के फां थे कि ईमानदार लोग आगे आए और तिजारत करें हिंद जो थी इन्होंने सैयदना उमर रजी अल्लाह से कर्जा मांगा तो उमर रजी अल्लाह ने कर्जा दे दिया ये हिंद वही है सुफयान रजी अल्लाह की अहलिया जिन्होंने हमजा रजी अल्लाह अन्हु का जिगर चाप कर दिया था और ये सारा कुछ किया था हिंद हाजिर हुई और उन्होंने उमर रजी अल्लाह अन्हु से कहा कि मुझे 4,000 सिक्के दे दे कर्ज के तौर पे और हिंद जो थी वो बड़ी बड़ी खसूसियात थी उनमें वो करती थी तिजारत 4,000 से उन्होंने कुछ सामान तैयार किया और कबाइल में मुख्तलिफ जगह जाकर बेचा और वापिस आए सैयदना उमर रजी अल्लाह अन्हु ने उन्हें कर्ज दिया था तो उन्होंने कहा कि मिल मोमिनीन हज़रत उमर रज़ी अल्लाह अन्हु का पैसे वापस कीजिए तो उन्होंने कहा मिल मोमिनीन तो नुकसान हो गया हज़रत उमर रज़ी अल्लाह अन्हु ने फरमाया तुमने अगर मुझसे ये कहा होता कि मैं मुजारबत की बुनियाद पर ले रही हूं तो मैं तुम्हें पैसा देता तिजारत में नुकसान हो जाता कोई परवाह नहीं थी बैतुल माल में पैसा वापस ना आता लेकिन आपने दरख्वास्त दी थी कर्ज के लिए मुझे कहा था तो कर्ज तो पूरा लौटाना चाहिए बड़ी नाराज हुई बहुत बातें उन्होंने की लेकिन सैयदना उमर रजी अल्लाह ने एक एक पाई वसूल करके सरकारी खजाने में जमा कराई फरमाया देखो दो ही सूरतें थी छुटने की या तो ये तिजारत होती और या मेरा जाती रुपया होता तो मैं तुम्हें माफ कर देता इसके अलावा तो कुछ नहीं इतनी एहतियात थी कि मूसा अशरी रजी अल्लाह ने बसरा में गवर्नर थे और उन्होंने कोई पैसे भिजवाने थे मदीना मुनव्वरा तो उन्होंने उमर रजी अल्लाह के दोनों बेटों को पैसे दिए उनका ये पैसे ले जाकर अमीरुल मोमिनीन रजी अल्लाह को दे देना अब्दुल्लाह इब्ने उमर और उबैदुल्लाह इब्ने उमर ये दोनों भाई पैसे लेके चले तो उबैदुल्लाह ने कहा कि कहीं पैसे रास्ते में जाये हो गए तो वालिद साहब की तबीयत को तो जानते हो ये तो बड़ा मुश्किल मसला बन जाएगा हम क्यों ना ऐसे करें कि इससे तिजारत कर लें और तिजारत में जो नफा और नुकसान हो हम जाकर कह देंगे कि हजरत ये हुआ है सैयदना उमर रज़ी अल्लाह अन्हु के पास पहुंचे घोड़े वहां से खरीद दिए जा मदीना मुनव्वरा पहुंच के और पैसे जब पेश किए तो उमर रज़ी अल्लाह अन्हु ने कहा ये तुम्हें किसने इजाजत दी थी कि सरकारी पैसे से तुम तिजारत करने लग जाओ कितना मुनाफा हुआ है उनका इतना मुनाफा हुआ है फरमाया लाओ वो पैसे भी और बैतुल्लाह में दाखिल करो अब्दुल्लाह इब्ने उमर रज़ी अल्लाह अन्हु चुप हो गए और उबैदुल्लाह जो थे उन्होंने हिम्मत की थोड़ी सी और कहने लगे कि वालिद ये पैसे जो थे हमने इसे तिजारत में लगाया था और तिजारत में लगाने की वजह से जो नफा हुआ है आधा बैतुल माल ले ले और आधा आपने फरमाया तिजारत की तो बात नहीं हुई थी बात तो इसकी थी कि तुम पैसे मेरे पास पहुंचाओगे तो उन्होंने कहा हजरत अगर नुकसान हो जाता तो क्या आप माफ कर देते फिर तो आप कहते कि तिजारत की थी मुसलमानों का पैसा डूब गया डुबो आए हो ये पैसे भी दाखिल करो तो जब तिजारत पे आप उस वक्त हक रखते थे हम पे जिरा करने का तो आज नफा हुआ इस हक को आप बाकी रखे हजरत उमर रजी अल्लाह चुप हो गए एक और सहाबी रजी अल्लाह तशरीफ फरमाते उनका अमीरुल मोमिनीन से मुजारबत करार दें तो हजरत उमर रजी अल्लाह का अच्छा ये तुम्हारी दलील ठीक है मेरी समझ में आती है कि अगर तुम्हारे पास पैसे कम होते और डुबो आते तो मैं मुसलमानों का माल बचाने के लिए इसे मुजारबत करार ना देता इसे कहता ये अमानत और पैसे ऐसे थे तुमने क्यों खर्च किए लेकिन अब जब तुम नफा लाए तो चलो इतना नफा तो बैतुल माल में दाखिल करना फिर भी मुसलमान का फायदा है कि इधर पैसे आए ये सारी चीजें इसलिए थी कि उन हजरात के यहां शरीयत का पूरा एक निजाम था जिस निजाम के तहत उन्होंने दुनिया को चलाया और जिस निजाम के तहत वो चाहते थे कि इदारे चले और हमारे वाकया यही कि इदारे हुकूमतें उस वक्त तक नहीं चलती जब तक कि लोग उसके लिए कुर्बानी न दें सर सैयद ने जो कुछ भी किया और उनके अलीगढ़ में जो कुछ भी पढ़ा और पढ़ाया गया और उसके बाद तकसीम हुई मुल्क में जो कुछ भी अलीगढ़ वालों ने किया उससे कतई नजर अब इस इदारे को कितना ही खराब कहिए मुसलमानों के हक में कितने ही नुकसान दे कहिए लेकिन उसके जो लोग उसको कायम करने वाले थे उन्होंने एक एक चीज का ध्यान किया एक एक बात का ध्यान किया 1925 में तनख्वाहों का मसला उठा और तनख्वाहों का बहुत बड़ा मसला उठा कि अलीगढ़ यूनिवर्सिटी में तनख्वाहें देने के लिए नहीं थी नवाब मुजम्मिलुल्लाह खान थे शेरवानी मरहूम उन्होंने 1925 में 1,00,000 रुपया निकाल के दिया और उन्होंने कहा ये लो इदारा चलना चाहिए मेरी जाती रकम जो है उसकी कोई है वैल्यू नहीं है इदारे कौन को चाहिए तो 1925 का 1,00,000 रुपया जब सोने की कीमत 100 रुपए तोले से भी कम थी आप खुद अंदाजा कर सकते हैं कि आज के हिसाब से वो कितना पैसा बनता होगा कितना सोना बनता होगा ताकि इदारा चले और इदारा चला और इदारे ही की वजह से सब कुछ हुआ अब हमारे यहां लोग आगा खान जो कराची में इदारा है यूनिवर्सिटी है बहुत लोग मिलेंगे उसकी मुखालफत करते हुए कि आगा खान में नहीं जाना वो गैर मुस्लिमों की है ये है वो है ये सब बातें अपनी जगह पे लेकिन इस्लाम के दाई और इस्लाम के जो ठेकेदार बने हुए हैं उन्होंने कभी ऐसा इदारा कायम करने की कोशिश की है कि हम आपस में मिलकर पैसे जमा करके कोई ऐसा इदारा बना लें और फिर हम लोगों को दावत दें कि आप उस इदारे में ना जाइए हमारे इदारे में आ जाइए काम कुछ नहीं करना खुद कोई काम नहीं करना اور اگر کوئی غیر مسلم کر گزرے تو پھر اس پر اسے اول تو غیر مسلم کہنا بھی محل نظر ہے لیکن کوئی کر گزرے تو دبا کے اس پہ تنقید کرنی ہے کہ کسی طرح وہ ناکام ہو جائے خود بھی کچھ نہیں کرنا اور دوسروں کو بھی کچھ نہیں کرنے دینا یہ ایک مینٹیلٹی ہے جو مذہبی طبقات میں بہت شدت سے رواج پکڑ گئی یہ آپ خود بھی کام کیجئے ٹھیک ہے وہ جو کچھ بھی ہیں انہوں نے کام کیا ہے یہ علی گڑھ جو تھا یہ صرف ایک کالج تھا 1910 میں یہ جو موجودہ آغا خان ہیں ان کے دادا نے کہا علی گڑھ یونیورسٹی میں تقریر میں کہ مجھے علی گڑھ سے کچھ نہیں چاہیے صرف ایک نوجوان آپ مجھے دے دیں اور میں آپ کو اگلے سال اس نوجوان کے ساتھ مل کے اسی یونیورسٹی بنا دوں گا جو ڈائریکٹر تھے جو سب اساتذہ تھے اسٹاف تھا ان کے جی کون چاہیے انہوں نے کہا شوکت علی کو ایک سال کی چھٹی دے دیں محمد علی جوہر اور شوکت علی دونوں بھائی تھے نا تحریک خلافت میں تو شوکت علی کو جو انہوں نے چھٹی دے دی ایک سال کی شوکت علی کے ساتھ وہ سال بھر ہندوستان میں گھومے ایک ایک جگہ پر گئے چندہ جمع کیا پیسے جمع کیے اور اگلے سال لا کر یونیورسٹی کو غالباً اس زمانے میں 25 لاکھ 30 لاکھ بیاض دیں لیکن اتنی بڑی رقم انہوں نے پیش کی کنوکیشن ہوا تو انہوں نے کہا جی ایک سال کی چھٹی پوری ہو گئی یہ لے لیجیے اپنا پیسہ اس کو یونیورسٹی بنائیے 300 کے قریب گاؤں اس پیسے سے خریدے گئے اور یونیورسٹی کو وسیع کیا گیا اور یہ جا کر علی گڑھ بنا اتنے قابل لوگ تھے اس کے چلانے والے یہ نواب مظلم اللہ خان صاحب مرحوم کی ہم نے آپ کو مثال دی ایک اور تھے سر شاہ سلیمان تھے چار سلیمان ہندوستان میں ہوئے ایک سید سلیمان ندوی رحمۃ اللہ علیہ ہوئے وہ اپنا مسلک تھا ان کا اور دوسرے سے یہ دوسرے جو تھے سلیمان وہ منصور پور سلیمان صاحب وہ تھے وہ جنہوں نے رحمۃ اللہ عالمین لکھی ہے اور وہ اہل حدیث میں سے تھے تیسرے سلیمان تھے جو بریلوی مکتبہ تعلق سے رکھتے تھے فکر ان کی ایسی تھی وہ بھی اور چوتھے سلیمان بھی تھے یہ سلیمان جو ان میں چیف جسٹس تھے الہ آباد کے چیف جسٹس ہونے کے باوجود وہ جمعے کے دن اپنا کام پورا رکھ کے وہاں سے چلتے تھے علی گڑھ پہنچتے تھے دو دن اپنا علی گڑھ کا کام جم کے کرتے تھے اور اس کے بعد ناشتہ کرتے تھے علی گڑھ میں اور سوار ہو جاتے تھے اب وہ کرتے کیا تھے ناشتہ جو آخر پہ کرتے تھے تو بچوں کی بچی ہوئی روٹیاں بچا ہوا سالن کیسے دے دو وہ کھاتے تھے رسید اس کی باقاعدہ کٹواتے تھے کہ اتنے پیسے کا کھانا میں نے کھایا اتنے پیسے جمع کرائے اور چپ کر کے بیٹھے اور الہ آباد چلے گئے پھر الہ آباد میں جا کر کوٹ لگتی تھی تو سوموار پیر سے لے کے اور جمعے تک کوٹ وہ چلاتے تھے پھر آتے تھے یہ سارے کے سارے سسٹمز تھے جو مسلمانوں نے چلائے ہیں علی گڑھ کی بات آئی گئی ہے تو وہ بات رہی جاتی ہے نواب محسن الملک کو دیکھیے محسن الملک سر سید کے رائٹ ہینڈ تھے اب بھی ان سب لوگوں کی قبریں ایک جگہ علی گڑھ میں دیکھیں گے آپ تو بڑی چیزیں یاد آتی ہیں کہ ان لوگوں نے کیا کیا اپنی دانش میں مسلمانوں کے لیے کام کیے محسن الملک کا یہ حال تھا کہ علی گڑھ یونیورسٹی کے بڑے سے بڑے عہدے پر رہے اور جس دن وہ یعنی وہاں سے ریٹائر ہو کے چلے ہیں تو اب نہ جانے کے لیے پیسے ہیں نہ سامان اٹھانے کے لیے کلی کو کچھ دے سکتے ہیں نہ مزدور کو کچھ دے سکتے ہیں سارا سٹاف کھڑا چپ کر کے کھڑے ہیں انہوں نے کہا محسن الملک اب جاتے کیوں نہیں کسی بے تکلف دوست سے پوچھا تو کہنے لگے تانگے کا کرایہ کہاں سے دوں گا ٹکٹ لوں گا تو آگے الہ آباد جانے کے لیے پیسے چاہیے میرے پاس تو کچھ ہے کسی نے پوچھا پیسوں کا کیا کیا اتنا عرصہ جو تنخواہ لیتے رہے 20-30 سال جو سارا وقت گزارا کہنے لگے سب طلبا پہ خرچ کر دیتا تھا ادارے پہ میں نے تو کبھی پیسہ رکھا ہی نہیں تو یونیورسٹی نے چندہ کر کے پیسے دیے کہ جناب والا یہ پیسے لیجیے اور گھر تشریف لے جائیے یہ سب کیا تھا کہ پورے پورے سسٹمز ہیں اور اس میں لوگوں نے اپنی جانیں کھپا دی مال کھپا دیا تب جا کر آپ کو کچھ لوگ ایسے ملے جن لوگوں نے دنیا میں نام پیدا کیا اچھا یا برا لیکن پاکستان میں 70 تک علی گڑھ کے یہ طلبا چلاتے رہے ہیں 70 کے بعد بھی بلکہ 75 تک بھی کہیے تو کچھ بری بات نہ ہوگی مبالغہ نہ ہوگا سب علی گڑھ کے پڑھے لکھے تھے اسلام آباد بھرا ہوا تھا علی گڑھیوں سے یہ سیکٹریز وہاں کے یہ سارے یہ آواز دوست جو لکھی ہے انہوں نے یہ مسعود جو ہیں مختار مسعود یہ علی گڑھی کے تو پڑھے ہوئے ہیں یہ کراچی کے مشہور جو مزاح نگار ہیں کیا نام ہے ان کا نہیں نہیں یوسفی علی گڑھ ہی کے تو پڑھے ہوئے ہیں یہ آپ کے بی سی سی آئی ये सारा वही का तो फैज है जो बैंक कायम हुआ था ये सब लोग वहीं के पढ़े हुए हैं हैं आगासन आबदी ये सब लोग उधर का ही फैज था इनमें नसीम अंसारी थे उन्होंने एक किताब लिखी जवाब दोस्त मिलती नहीं मियां किसी को मिले तो पैसे ले ले हमसे बहुत तलाश की हमें मिली नहीं इंडिया में तो होगी लेकिन यहां नहीं मिली इंडिया में भी नहीं मिली लेकिन सुना है बड़ी मार्के की किताब है वो भी वही अलीगढ़ के पढ़े हुए थे तो ये सब लोग जो चले हैं इन सिस्टम्स में इन चीजों में आदमी गौर करे किस चीज ने चलाया है इसकी बैक पे इस्लाम है इसकी बैक पे सहाबाए किराम रजी अल्लाह के आमाल हैं इसकी बैक पे वो शरीयत के कवानीन और चीजें हैं जिन चीजों को इन्होंने मुकद्दम रखा और उन चीजों पर इन्होंने काम किया कि किस तरह मुल्क को चलाया जाता है किस तरह इदारों को चलाया जाता है और यही चीज थी जो सामने आई इसी को शाहबुल्लाह रहमतुल्लाह अलैह कह रहे हैं कि अगर अल्लाह की निशानियों को तुम देखना चाहो तो बहुत निशानियां तुम्हें इस कायनात में मिलेंगी अफराद मिलेंगे बातें मिलेंगी ये सब के सब लोग जो थे वो एक सिस्टम को नाफिज करने की कोशिशों में रहे और कामयाब भी रहे एक उसकी मिसाल आपसे अर्ज करें अमेरिका के निजाम पे आपने कभी गौर किया है जब अमेरिकन प्रेसिडेंट आता है तो अपने सेक्रेटरीज तक खुद लेके आता है अपने मिनिस्टर्स खुद लाता है सेक्रेटरीज तक खुद लेके आता है इदारे अफराद को बनाते रहते हैं और उसके बाद जब प्रेसिडेंट ने आता है तो चार साल बाद उनके कोर्सेज पूरे होके एक खेप उसके साथ निकलती है वो प्रेसिडेंट को खत लिखते हैं कि हमारे यहां इतने अफराद हैं ये आदमी इस चीज का माहिर है अगर आप लेना चाहें तो हम आपके सामने प्रेजेंटेशन होती है उसे एतमाद होता है कि अच्छा ये लोग हैं उन्हें ले लिया जाता है और फिर उस सिस्टम में प्रेसिडेंट अकेला क्या करे पूरी एक टीम बनी बनाई मिल जाती है मुसलमानों में एक मरतबा ये सवाल उठा था और मुसलमानों में ये सवाल उठा कि अगर किसी दिन मैदान जंग में चीफ जो है आर्मी का वो शहीद हो जाए अमीर मोमिनीन को कोई शहीद कर दे जो उस मुल्क में दारोमदार है निजाम सारा चलाते हैं ये बड़े बड़े लोग अगर शहीद हो जाए फर्ज करो तो हुकूमत में खला पैदा हो जाएगा कौन संभालेगा हुकूमत को तो उन्होंने कहा कि इदारा बनाना चाहिए इदारा बना और बगदाद में कुछ हफ्ते के बाद हर वक्त 100 आदमी उनके पास तैयार होता था कि अगर मुमलिकत पे कोई मुल्क में कोई ऐसे क्राइसिस आ जाए तो ये हमारे अफराद हैं ये आगे बढ़ के मुल्क को संभाल लेंगे हुकूमत भी उनकी सरप्रस्ती करती थी वसीयतें लिखी जाती थी कि ये वो इदारा है जिस इदारे ने उम्मत को या मुसलमानों को संभालना है अब आपके यहां वजीर नहीं मिलता ढंग का नतीजा ये कि जिस वजीर पे इल्जाम होते हैं कि इसने हमारे दौरे हुकूमत में इतला के ये किया अगली हुकूमत फिर उसे ले लेती है फिर वही आदमी तब्दील होते रहते हैं वही खानदान है जो आगे आके फिर बढ़ के चेहरा तब्दील हो गया फिर वही संभाल लेते हैं वजह उसकी ये है कि अफराद तैयार करने के इदारे नहीं रहे वरना अफराद तैयार करने के अगर इदारे हों और लोग हिम्मत करें हमने अफराद तैयार करने के इदारे बनाने हैं अल्लाह की बड़ी निशानियां जो इस कायनात में नजर आए अत्ता के आप माली ढूंढने निकल जाए तो माली नहीं मिलता बावर्ची नहीं मिलता अच्छा मुफ्ती नहीं मिलता अच्छे मौलवी साहब नहीं मिलते मुफ्ती सुभान अल्लाह ऐसे पैदा हो गए हैं जो उर्दू के फतवे देख देख के फतवे देते हैं मौलवी और मुफ्ती और उर्दू की किताबें देखते तुम्हारा भी इससे काम क्या है मुतकद्दमीन ने जो कुछ लिखा है असल में तो वो किताबें पढ़नी चाहिए और उनसे रिव्यू करना चाहिए ये क्या बात हुई कि फलाने ऐसा फतवा दिया दारुलूम देवबंद से ऐसा फतवा दारुलूम की इज्जत सर आंखों पे लेकिन ये कोई इल्म का मैयार है कि उर्दू की किताबें देख के मुफ्ती फतवे लिखे और दें ये सब चीजें इसलिए हैं कि जो अफराद साजी है वो खत्म हो गई और अफराद साजी के खत्म होने की वजह से पूरी उम्मत में जवाब आना शुरू हो गया जिस शोबे में लोग नहीं रहे हत्ता के मोटरसाइकिल खराब हो जाए तो शहर में मोटरसाइकिल ठीक करने वाले नहीं मिलते वो आपके मोटरसाइकिल पे तजर्बा करता है कि अच्छा ये चीज हुआ करती है ये चीज फिर वो सीखता है और फिर जब उसके भी शिगिर्द आते हैं तो शागिर्द अपने चंद महीनों के बाद ही वो शागिर्द उस्ताद बन बैठा है उस जैसा उस्ताद तो फिर पूरी पूरे शहर में कोई नहीं मिलता ये सब कुछ क्यों हो रहा है इसलिए कि लोगों ने सिस्टम्स के तहत जिंदगी गुजारना तर्क कर दिया है शाह साहब रहमतुल्लाह फरमाते हैं कि तुम देखो अल्लाह ने हर जगह एक निजाम रखा है फिर पहली मिसाल उसकी उन्होंने ये दी कि अगर आप दरख्तों पर गौर करें अब ये आहिस्ता आहिस्ता चल रहे हैं अपने मुद्दा को वाजे करने के लिए तो दरख्तों से शुरू करते हैं फिर उसके बाद हैवानात पे आते हैं हैवानात के बाद फिर इंसानों पे बहस करते हैं फरमाते हैं कि तुम दरख्तों पर गौर करो तो हर दरख्त उसके अपने कुछ औरा अपने उतने उसके पत्ते हैं उसके अपने फूल हैं उस पर जो फल पड़ते हैं वो अलग हैं और ये सारी कैफियत ऐसी हैं जिसको इंसान अपनी आंखों से देख सकता है और अपने जायके यानी जुबान से चख सकता है मतलब आम का दरख्त देखिए उसके पत्ते कुछ और नौईयत के हैं अगर आप अंगूर की बेल देखें उसके पत्ते कुछ और नौईयत के हैं इसी तरह माल्टे का दरख्त देखें तो उसके पत्ते कुछ और नौईयत के हैं तो पहली चीज ये है कि देखने में पता चल जाए कि दरख्त कौन सा है और ये भी उस वक्त हुआ करता था जब मुसलमानों के बड़े बड़े बागात होते थे और मुसलमान इन जिंदगी में चीजों को सिविक्स जिसे कहते हैं इसमें था जब सिविक्स आपने निकाल ही दी तो अब जो बच्चा अच्छा खासा पढ़ा लिखा बजाय ओ लेवल और ए लेवल में टॉप किया हुआ होता है आप उसे मार्केट में ले जाएं और उसे कहें कि गंदम है या मकई है तो उसे फर्क करना दुश्वार होता है कि पता नहीं मकई किसको कहते हैं कि ये भुट्टे क्या होते हैं वो फिर सोचता है कि भुट्टे क्या होते हैं आप उसे कहिए कि ये दलिया कौन सा है जरा देख के बताओ ये गंदम किसी भी है या क्या चीज इसलिए कि सिविक्स तो पढ़ानी छोड़ दी ना और बच्चे को तालीम देनी भी छोड़ दी देसी घी का पराठा से खिला दे तो बेचारा खा नहीं सकता इसलिए वो कहता है देसी घी कैसे से बू आती है दूध नहीं पी सकता इसलिए दूसरे से भी बू आती है अब ये सारा सेटअप जो चेंज हुआ है उस सेटअप के चेंज होने की वजह से वो क्वालिटीज नहीं है जो क्वालिटीज होनी चाहिए जो लोग देसी घी खाते थे या जो लोग अच्छा गोश्त खाते थे अच्छी अच्छी खुराक खाते थे उनमें कुदरती तौर पर वो नशो नुमा के तौर पे वो चीजें पैदा होती थी जो कि खुद बहादुरी के लिए मतलूब है वो अल्लाह की राह में लड़ भी सकते थे वो 10-10 घंटे खड़े भी हो सकते थे वो ड्यूटी भी दे सकते थे वो नफल पढ़ने पे आते थे तो 100-100 नफल भी पढ़ सकते थे अब इसके लिए फर्ज दिमाग तो खैर वो यानी वो अदा करनी मुश्किल होती है सुभान अल्लाह ये हाल होता है हम हैरान होते हैं जब 22-25 साल का कोई लड़का ये कहता है मेरे कमर में तकलीफ हो गई कमर में दर्द हो गया सुभान अल्लाह ये करते क्या है कि कमर में दर्द हो गया उठ नहीं सकते और घुटने और जू ही उम्र 40-50 की हुई बस फिर सारी चीजें बैठ गई ये सब क्या है नुकसान ये है कि सेटअप सारा आहिस्ता आहिस्ता तब्दील होता गया और उसके असरात और उसके समरात अब आना शुरू हुए हैं नस्ल के बाद अब जिसने देसी घी का पराठा खाया हो और दूध और लस्सी पी ली हो उसकी उठान उसकी सोच और जो बर्गर्स खाता है इनकी सोच में थोड़ा फर्क पड़ जाता है दोनों चीजों में फर्क पड़ जाता है नशोनुमा में फर्क पड़ जाता है नतीजा ये निकलता है उसका कि है तो ऐसी अजीब बात लेकिन आपसे क्या अर्ज करें कि वो वक्त था जब अंदर बताता था उसका कि तुम मर्द हो जवान हो गए हो और ताकत थी जो अंदर से बोलती थी और अब उसकी शादी भी हो जाए तो उसे गोलियों की जरूरत है वो बेचारा कैसा जवान है और कैसा इसलिए कि बुनियादी तौर पर सेटअप सारा चेंज कर दिया ना उस चेंज करने के असरात बगैर सोचे समझे क्या नस्लों पर क्या पड़ेंगे उनमें ताकत कहां से आएगी वो अल्लाह के साथ ताल्लुक उसके लिए नमाज पढ़ना तिलावत करना घंटा भर बैठ के किसी की तकरीर सुनना और पैदल चलना ये सब की सब चीजें निकलती चली गई बुनियादी तौर पर वजह यह हो गई कि इन दो बच्चों को वो सिविक्स की जो चीजें थी वो खत्म हो गई तो शाह साहब रहमतुल्लाह फरमाते हैं कि अगर तुम दरख्तों पर गौर करो तो खजूर का पत्ता आम का पत्ता अंगूर का पत्ता ये अलग है आप किसी बच्चे के सामने रख लीजिए जो ओ लेवल और ए लेवल के हैं उसके इधर इसमें फर्क करो कि ये अंगूर की बेल का कौन सा पत्ता है और आम का कौन सा पत्ता है मुश्किल से ही शायद 10-15% ऐसे लोग मिल जाए वगरना वो चीज इसलिए जो मुआशरे से खत्म हो गई और उस जमाने में होते थे बागात बड़े बड़े मुसलमान आमतौर पर बागात लगाते थे बड़े बड़े और हत्ता के आप देखें बागात जो थे कब्रिस्तान भी हुआ करते थे लोग बाग लगाते थे और कहते मियां मेरी कब्र बाग में कहीं कर देना वजह उसकी ये कि चारों तरफ दरख्त होंगे घास होगी ये अल्लाह का जिक्र करते हैं अल्लाह को याद करते हैं तो कब्र में खुदा के जिक्र के साथ मुझे इनसे मुनासिबत रहेगी ये हिकमत होती थी अब वो ना बाग रहे ना वो चीजें रही तो पूरा सेटअप चेंज हो गया शाह साहब रहमतुल्लाह ने उसकी मिसाल दी है फरमाते हैं कि हर एक का अपना एक खास शक्ल हर एक की अपनी होती है दूसरी चीज वो कहते हैं कि हर एक का जायका अपना होता है जब जायके भी अपने होते हैं तो जायका बताता है कि क्या चीज है आम का जायका अलग है अंगूर का जायका अलग है उसका जायका बता देगा इसके अगर कोई आदमी नाबीना भी है तो जब वो चखेगा चीज को तो जायके की बिना पर वो फैसला कर सकेगा कि ये चीज क्या है। शाह साहब रहमतुल्लाह अलैह कहते हैं कि जायका शक्लें और पत्ते ये हर एक के अलग अलग हैं, इनके अपने अपने रंग होते हैं, इनके अपने अपने फल होते हैं। तो देखो इससे इंसान को पता चलता है कि ये दाना ये फल किस नौ से ताल्लुक रखता है। मालूम हुआ कि नौ उसकी फलों की है, फलों से ताल्लुक रखता है। इसी तरह कोई नौ ऐसी भी है जो इंसानों के खाने के काबिल नहीं है। जंगल में कई एक फल उगते हैं, इंसानों के खाने के काबिल नहीं है। इंसान उनको देखता है तो फैसला कर लेता है कि ये नौ इस तरह की है, इसके करीब नहीं जाना, इसको नहीं खाना। हुजूर सल्लल्लाहु अलैहि वसल्लम को एक नौ पसंद थी, मतलब ये कि जितनी ये फैमिली है पूरी, जिसमें कद्दू हैं, खीरे हैं, तरे हैं, ये पूरी नौ, ये पूरी फैमिली जो है, हजूर सल्लल्लाहु अलैहि वसल्लम ये चीजें पसंद फरमाते थे, खाते थे। यहां तक कि बड़ी खुशी से अपने घर में उनके पकती भी थी। एक सहाबी हैं रजी अल्लाह अन्हा, वो कहती हैं कि मैं हजूर सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुई और मुझे मेरी वालिदा ने एक चंगेर में तरे और खीरे रख के दिए और कहा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पेश करो, वो खुश होंगे इसको देख के, खाते हैं उनका मामूल है। तो मैंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पेश किया, बड़े खुश हुए। और वो तबीयत जो थी असल में सहाबत की वो तो थी। हुजूर सल्लल्लाहु अलैहि वसल्लम मुझे रोका और कहती है मैं छोटी सी थी उस वक्त। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम गए और जाकर सोना उस चंगेर में भरा, कहीं से आया हुआ था, और मुझे वो सोने की जंगेर वापस की, तो मैं अपनी वालदा को देना फिर जेवर बना दी। ये बड़े मशहूर सहाबी हैं, हज़रत असद इब्न ज़ुरारा रज़ी अल्लाह अन्हु, उनकी पोती कहती हैं या उनकी नवासी कहती हैं, ये आया उनके हालात में कि हजूर सल्लल्लाहु अलैहि वसल्लम ने मेरी वालदा के लिए और मेरी खाला के लिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने दो जोड़ियां भिजवाई कांटों की, और फरमाया तुम्हारी वालदा के लिए और एक तुम्हारी वालदा की बहनी निखाला के लिए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के यहां तोहफे तहायत की चीजें देने का मामूल था, तो वो जो चीज लेके आई थी तोहफे में वो एक खास फैमिली है, उसकी सब्जियां थी। शाह साहब रहमतुल्लाह अलैह कहते हैं कि ये देखो सर सब की सब चीजें ये उसके साथ चिमटी भी है नौ के, नौ के साथ चिमटने का मतलब ये है कि एक दरख्त ऐसा है जिसमें कांटे लगते हैं। अब कोई आदमी ये कहे कि कांटों के बगैर ये आ जाए, नहीं हो सकता। गोभी का फूल है उसके साथ उसके डंकर लगते हैं। अब कोई आदमी कहे कि फूल ऐसा और गोभी का और डंकर ना, वो उस फैमिली के साथ है, जहां जहां गोभी पैदा होगी उसके साथ ऐसे ही होगा। अब कोई आदमी ये कहे कि बंद गोभी है और उस बंद गोभी में जो पत्ते हैं इसकी बजाय वो ऐसे सॉलिड चीज बन जाए जैसे शलगम है, जैसे कोई और चीज है, नहीं हो सकता। शाह साहब रहमतुल्लाह कहते हैं ये है वो चीज जो खुदा ने उनमें रखी है। और इसी तरह आप देखिए उसकी मिसाल उन्होंने दी और उनका खजूर के दरख्त पे गौर करो कि खजूर का दरख्त अपने खवास साथ लेके पैदा होता है। अब कोई आदमी ये कहे कि खाऊं तो मैं खजूरें, लेकिन जायका आम का होना चाहिए, यह नहीं होता। ये बात वो हो रही है जो पूरी दुनिया में, लेकिन मुसलमानों ने ऐसे किया है, मुसलमानों ने ऐसे भी किया है कि एक ही दरख्त में चार चार किस्म के फल पैदा कर लेते थे। एक तरफ उसके खजूरें लगती थी और दूसरी तरफ उसके आम लगते थे, तीसरी तरफ कोई और चीज और चौथी तरफ कोई और चीज। वो पैगंबरकारी जो मुसलमान माली किया करते थे वो एक ही दरख्त में चार चार किस्म की चीजें पैदा कर देते। ये तो लखनऊ में, मलिहाबाद में, गिरदोनवा में जो बाबात मुसलमानों के थे उसमें वो पैगंबरकारी करते थे। लेकिन ये तो खैर एक टेक्निक है जो इंसान करता है। बाकी शाह साहब रहमतुल्लाह अलैह कहते हैं कि देखो जो खजूरें हैं वो जब पैदा होंगी तो पत्ते भी वैसे ही होंगे, उसका दरख्त भी वैसे का वैसे ही बनेगा। ये नहीं हो सकता कि जो नौ है उसमें कोई तब्दीली वाकई हो जाए। तो एक चीज नौ के साथ साबित होती है। फिर वो कहते हैं कि देखो इस नौ में जो खवास होते हैं हर आदमी उस तक पहुंच नहीं सकता, हाँ कोई बहुत गौर करने वाला हो और पढ़ा लिखा हो तो उसे पता चल सकता है। मतलब आम है, एक डॉक्टर है वो बता सकता है कि इस आम के खाने से किसी आदमी की शुगर कम होगी ज्यादा होगी। कितना आम खाने की इजाजत है कितना नहीं, एक आम आदमी इसको जज नहीं कर सकता। आम आदमी को मुमकिन है शुगर हो फिर भी वो आम खाता रहे उसे पता ही ना चले और आखिरी दर्जे में जाकर पता चले कि ये चीज है। तो शाह साहब रहमतुल्लाह अलैह के कहने का मकसद ये है कि नौ के खवास जानना हर आदमी की बस की बात नहीं होती। फिर वो कहते हैं कि देखिए याकूत की उन्होंने मिसाल दी, फरमाते हैं कि याकूत ऐसा पत्थर है जो कोई इंसान अपने पास रखेगा उस इंसान को तफरीह और तशजी दो चीजें पैदा हो जाएंगी। इस पत्थर के कुछ खवास हैं, यहां से मसला मिलता जुलता इल्मे नजूम की तरफ चला जाता है कि पत्थरों में खवास पाए जाते हैं या नहीं पाए जाते। हकीकत यह है कि उम्मत के बड़े बड़े हजरात इस बात के कायल रहे हैं कि पत्थरों में खवास पाए जाते हैं। हर आदमी इसको नहीं जानता कि क्या खासियत इसकी होती है लेकिन पत्थरों में खवास पाए जाते हैं। हीरा है उसके मतलब कहा जाता है कि अगर किसी इंसान को रास ना आए तो आदमी कत्ल हो जाता है और या फिर अगर सल्तनत हो तो सल्तनत उसकी खत्म हो जाती है। शाह साहब रहमतुल्लाह ने जो याकूत की मिसाल दी है ये सब लोग इल्मे नजूम को पढ़े पढ़ाए हुए थे। इल्मे नजूम मुसलमानों में पढ़ाया जाता था, वो पूरे का पूरा मुसलमानों का क्या कहते हैं कैरिकुलम था, उसमें ये चीजें पढ़ाई जाती थी, मौसमों की तब्दीलियां पढ़ाई जाती थी, जमीन के आसार और खवास पढ़ाए जाते थे, पत्थर पढ़ाए जाते थे, सितारों की चालें पढ़ाई जाती थी, लोगों को बताया जाता था कि इस सितारे के इस तरह मूव करने से ये चीजें पैदा होंगी और ये चीजें खत्म हो जाएंगी। सबसे ज्यादा माहिर मुगलों में हुमायूं बादशाह उस जैसा इन चीजों का माहिर शायद कोई और नहीं था। ये चीज अपने वालिद से ली थी। बाबर बादशाह जो थे उनको बड़ी महारत थी लेकिन हुमायूं इस मैदान में उनसे भी आगे बढ़ गया था। हत्ता कि उसका इंतकाल भी हुआ है तो हुमायूं ने अपनी सल्तनत के सारे लोगों को दिल्ली में जमा किया, बड़े बड़े अच्छे इल्मे नजूम के जानने वालों को, और उसने कहा कि मुश्तरी सितारा जो है इसमें सुर्खी भी कुछ कुछ पाई जाती है और ये आज शाम को मगरिब की नमाज के इतने देर के बाद तुलू होगा और इसकी तुलू को देखना है कि सितारा आसमान में किस जगह पर पाया जाता है। और हुमायूं ने एक आला इजाद किया, उसके जरिए वो पैमाइश करता था कि मरीख में और मुश्तरी में आपस में कितना फासला है, सूरज में और चांद में कितना फासला है। सूरज जब तुलू होता है इस डिग्री पे चलता है तो उस डिग्री तक पहुंचने के लिए इतने से कितना वक्त चाहिए, उसको कहते थे कुर्रा, कुर्रा अर्ज, आपने नाम सुना होगा कुर्रा सैयारे को भी कहते हैं। और इत्तेफाक ऐसा है कि कुर्रा जो है ये बछड़े को भी कहते हैं, गाय का बच्चा। तो अपनी जलावतनी के जमाने में शौक तो इसका यही था और जलावतनी भी भाइयों के सबब हुई, इसके भाई अगर अच्छे होते तो ये आदमी बहुत बड़ा था और मोहब्बत इसे बहुत थी अपने भाइयों से, इसलिए एक भाई ने खराबी की दूसरे भाई ने खराबी की। जब इसने बिल्कुल फतह कर लिया एक मरतबा काबुल को और करीब था कि किले में फौज घुस जाए तो अकबर जो इसका बेटा था उसको लाके उन्होंने तहसील पे खड़ा कर दिया कि अब अगर तुम तीर चलाओगे तो बेटे को लगेंगे। हुमायूं ने सर पीट दिया, चचा के पास छोड़ गया था लेकिन अब क्या कर सकता था, खैर वो एक अलग मसला है। हुमायूं बादशाह जो था इसको अपनी जलावतनी के दौर में भी बड़ा अजीज था ये मशगला के सितारों को देखता रहता था, नापता रहता था, इल्म था पूरा। तो एक दिन रात को नींद नहीं आई, खैमे से निकला और सिपाही को कहा कि कोई कुर्रा लाओ। उस जमाने में इतने पढ़े लिखे लोग होते थे इन चीजों के लोग अपने घरों में कुर्रे रखा करते थे, अपने बच्चों को बताते थे कि इस डिग्री पे चांद चलता है, इस डिग्री पे सूरज जाता है और कितना वो फासला तय करता है, 48 मंजिलें या 28 मंजिलें उसकी कितनी पूरी होती हैं, चांद कितने घंटे के लिए तुलू होता है, अगले दिन उसका वक्त ना बढ़ जाता है। ये सारा एक इल्म था जो मुसलमान बच्चे पढ़ते थे, वो सिपाही बेचारा नहीं पढ़ता। तो कुर्रा बछड़े को भी कहते हैं और कुर्रा इस आले को भी कहते हैं। ये इससे कुर्रा मंगवाया कि ले आओ और थोड़ी देर के बाद जब वक्त गुजर गया तो देखा बाहर से गाय के बच्चों की आवाज आ रही है। तो हुमायूं निकला बाहर तो बछड़े ही बछड़े खड़े थे, हंसा और चुप करके वापस चला गया। और खैर लिखता है कि मैंने उससे कहा था कि वो कुर्रा ले आओ आला और इतने गाय के बच्चे बहुत, इसका शायद में इस वक्त यही मिल सके हैं तो लिहाजा आपके लिए पकड़ के ले आया हूं। तो मैंने कहा वापस कराओ जहां से लाए हो। ये सारी चीजें जो थी इस इल्म में एक इल्म की शाख थी के किस आदमी के लिए कौन सा पत्थर दुरुस्त है। मना कर दिया मुताखरीन ने आपकी इस चीज को, मना इसलिए किया کہ پہلے لوگوں کے ایمان بڑے مضبوط تھے, ان ساری چیزوں کو جاننے کے باوجود اللہ پر بھروسہ کرتے تھے کہ یہ چیز ہو سکتی ہے نہیں بھی ہو سکتی, یہ اللہ کے قبضے میں, اللہ تعالیٰ چاہے تو اس میں اثر آ سکتا ہے, خدا نہ رکھنا چاہے تو نہیں ہوتا. بابر بادشاہ میدان جنگ میں کھڑا ہے اور فوج بددل ہو گئی پانی پت کی جنگ میں. بابر نے کہا فوجوں کو کیا ہو گیا, پتا چلا کہ ایک نجومی نے یہ کہہ دیا ہے کہ آج کے دن جنگ نہیں کرنی چاہیے, بابر کا ستارہ گردش میں ہے اور شکست ہو جائے. ذہین آدمی تھا نا, اس نے کہا بلاؤ جتنے بھی چھوٹے چھوٹے کمانڈرز ہیں ان کو. انہوں نے کہا کیا ہوا ہے؟ انہوں نے کہا جی یہ نجومی نے کہا. اس نے کہا بلاؤ نجومی کو. سب کے سامنے اس نے کہا اچھا بھائی یہ تمہاری پیشن گوئی میرے بارے میں کہ بابر شکست کھا جائے گا, ٹھیک ہے اپنی جگہ پہ, یہ بتاؤ تمہاری عمر کتنی ہے؟ کوئی میں نجوم میں یہ بھی لکھا ہے؟ اس نے کہا جی میں اتنے سال زندہ رہوں گا. تو بابر نے اشارہ کیا اس کی گردن اڑا دو. جب گردن زمین پہ آئی تو اس نے کہا یہ ہے اس پیشن گوئی کی حقیقت, اپنی زندگی کے بارے میں جو نہیں جانتا وہ میری شکست کے بارے میں کہتا ہے, یہ کیسے ممکن ہے؟ اب چھپ ہو گئے سارے. بابر لڑا بھی اور جیتا بھی. جیتنے کی وجہ یہ تھی کہ ہندوستان والوں نے 12,000 افراد کے ذریعے اس نے ہندوستان پتہ کر لیا اور مغلوں کی اتنی بڑی سلطنت کی بنا ڈالی. وجہ یہ تھی کہ ہندوستان والوں نے توپ ایسی نہیں دیکھی تھی, اور بابر بادشاہ نے عثمانی سلطنت ترکوں سے پیسے دے کے توپیں خرید لی تھی, اور توپ جب چلی ہے تو حیران رہ گئے ہندو راجا کہ یہ کیا بلا آ گئی ہے. تو نتیجہ یہ کہ فوجیں نہیں ٹھہر سکیں, اس لیے لیٹسٹ اکوپمنٹس جو تھے وہ لڑائی میں فیصلہ کن کردار انہوں نے ادا کیا, اور ہندوستان ہمیشہ کے لیے یا بہت لمبی مدت کے لیے مسلمانوں کے حوالے ہو گیا, وگرنہ کفرستان تھا, ظاہر ہے کہ یہاں کفر تھا. تو اسی طرح وہ لوگ جب پڑھتے تھے ان کے خواص, اب ہیرے کے خواص انہوں نے لکھے ہیں, یاقوت کے خواص لکھے ہیں, اسی طرح انہوں نے مریخ سیارے میں جو سرخی پائی جاتی ہے اس کی وجوہات لکھی ہیں. بابر کو یہ تو چیزیں علم کی ہیں. اب اگر اس کو تمثیل میں جا کر دیکھیں ڈرامائی انداز میں, مولانا روم لکھتے ہیں, حتیٰ کہ علامہ اقبال لکھتے ہیں. علامہ اقبال لکھتے ہیں نا کہ میرے شیخ پیر و مرشد مولانا روم رحمۃ اللہ علیہ مجھے لے کر گئے, مریخ ستارے پر لے کے گئے, پھر زحل میں لے کے گئے, پھر فلاں جگہ لے کے گئے, پھر فلاں جگہ لے کے گئے. ابن عربی رحمۃ اللہ علیہ نے اپنے کشف میں لکھا ہے کہ میں نے مریخ ستارے میں دیکھا ایسی ایسی مخلوق تھی, یہ اس کی حکومتیں تھیں, پلس ریلوے والا گزر ہوا, میں نے وہاں دیکھا کہ ایسی مخلوق پائی جاتی تھی. یہ سب کی سب چیزیں مسلمان پڑھتے تھے پڑھاتے تھے, اسی بنیاد پر وہ ایسے ادارے قائم کرتے تھے جیسے ناسا ہے نا امریکہ میں, اس جیسے ادارے کو قائم کرتے تھے, بڑی بڑی ٹیلیسکوپس بناتے تھے, دور دور تک دیکھ کے حالات لکھتے تھے کہ اتنا وقت میں یہ دیکھا گیا ہے, اتنا وقت میں یہ دیکھا گیا ہے. مگر ظاہر ہے کہ مسلمانوں نے جتنے یہ کام کیے تھے وہ عربک میں تھے, پھر پرشین میں تھے. تو جب عربی اور فارسی پڑھنا ہی چھوڑ دی تو پتا کیا چلے کہ ان کتابوں میں کیا لکھے ہیں اور کتابیں کس کس نے لکھی ہیں. ستارے, علامات, نجوم, سمندروں کا سفر, یہ سارا ایک علم تھا. اور پھر ستاروں سے جو شکلیں بنتی آسمان میں, اللہ تعالیٰ نے قرآن کریم میں ذکر کیا ہے, اگر کوئی آدمی ان شکلوں کو نہیں جانتا وہ قرآن کریم کی تفسیر پوری طرح نہیں سمجھتا. والخنس والجوار الخنس, اللہ نے جو فرمایا ہے کہ ستارے جو پلٹتے ہیں جو پیچھے ہیں, یہ ستارے پلٹنا اور پیچھے جانا ان کا یہ پوری آسمان میں ایک شکل بناتا ہے. اب مسئلہ یہ ہو گیا کہ شہروں میں ستارے نظر نہیں آتے, روشنی اتنی ہے, جگمگ اتنی ہے, آبادی اتنی کنجسٹڈ ہو گئی ہے کہ ایک آدمی جو کھلے میدان کسی گاؤں میں رہتا ہے اس سے پوچھئے رات کو کبھی وہ کھلی چارپائی پہ کھلی فضا میں چارپائی بچھاتا ہے تو کیسا جگمگ آسمان نظر آتا ہے, وہ ستارے دیکھ سکتا ہے, وہ کچھ بتا سکتا ہے اگر اس کو علم ہو. یہی حال یہاں کا ہے کہ یعقوب شاہ صاحب رحمۃ اللہ علیہ فرماتے ہیں یہ سارے لوگ علم نجوم کے ماہر, اسی لیے ان کے بیٹے شاہ عبد العزیز صاحب محدث دہلوی رحمۃ اللہ علیہ جو اعمال لکھتے ہیں کہ یہ عمل کرنا چاہیے اس سے یہ فائدہ ہوتا ہے, یہ پڑھنے سے یہ فائدہ ہوتا ہے, کئی کئی وہ لکھتے ہیں کہ چاند جب اس منزل پر پہنچے تو اس وقت یہ عمل کرو, سورج جب اس منزل پر پہنچے تو یہ عمل کرو, یہ فلاں برج کو جب کٹا کر رہا ہو تو اس وقت یہ پڑھنے سے نفع ہوگا. اب نہ وہ زمانہ رہا, نہ وہ کتابیں رہیں, اب سارے کا سارا علم انگریز, اس سے زیادہ ظلم دنیا میں کوئی نہیں کر سکتا, اس سے زیادہ ظلم کوئی کر ہی نہیں سکتا قیامت تک بھی جو انہوں نے کیا. اور وہ سب سے بڑا ظلم انہوں نے یہ کیا کہ علم اور معاش کو آپس میں جوڑ جان چکی, पढ़ो ही वो जिससे पैसा कमा सको।